یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ بی بی سی اردو ڈاٹ کام پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
سنیچر 28 دسمبر، بی بی سی کے پروگرام سیربین کے ساتھ میں ہوں ہدا اکرام۔ انڈیا میں شہریت کے ترمیمی متنازع قانون کے بعد مسلمانوں کے مطابق وہ پرتشدد کاروائیوں کا شکار ہیں۔ مظفر نگر کے ایک 70 سالہ شہری بولے،
سادی ڈریس والے بھی تھے جیسے عام آدمی پہننے ہیں، وہاں جا کے میرے دو ڈنڈے مارے، میں گر گیا صوفے پہ، مجھے تو گاڑی میں بھیج دیا، پھر توڑ پھوڑ کری انہوں نے یہاں سے۔
سیربین پر پیش کیے جانے والے ہفتہ وار شوبس راؤنڈ اپ کی اپنی کہانی کیا ہے، اس پروگرام سے وابستہ رہنے والی بی بی سی کی سمرا فاطمہ بتاتی ہیں۔
پہلے ہی ایپیسوڈ کے بعد جو رد عمل آیا، لوگوں نے لکھنا شروع کیا اور پھر سمجھ آیا کہ لوگوں کو تو بہت پسند آ رہا ہے، تو بس پھر لگ گئے ہم اس میں۔
موضوعات کی تفصیل اور بی بی سی اردو سے نشر ہونے والے سیربین کے آخری ہفتے کا چوتھا دن عالمی خبروں کے بعد۔
سیربین پروگرام میں خبروں کے ساتھ نازیہ گلزار۔ انڈیا میں 11 دسمبر کو متنازع ترمیمی قانون کی منظوری کے بعد سے جاری مظاہروں کے دوران ریاست اتر پردیش میں کم از کم 19 افراد ہلاک ہوئے، جبکہ انڈیا بھر میں مظاہروں کے نتیجے میں کم از کم 25 افراد ہلاک اور درجنوں زخمی ہو چکے ہیں۔ شہریوں کا الزام ہے کہ زیادہ تر ہلاکتیں پولیس کی گولیاں چلانے کی وجہ سے ہوئیں، تاہم اتر پردیش کے وزیر اعلی نے ان الزامات کی تردید کی ہے۔ صومالیہ کے دارالحکومت مغادیشو میں ایک سیکیورٹی چیک پوائنٹ پر بم دھماکے میں ہلاک ہونے والے افراد کی تعداد 73 سے زائد ہو گئی ہے۔ مغادیشو کے میئر کا کہنا ہے کہ درجنوں شہری اس دھماکے میں زخمی بھی ہوئے ہیں، جن میں بڑی تعداد طالب علموں کی ہے جو بسوں پر سوار تھے۔ ابھی تک کسی بھی گروہ نے اس حملے کی ذمہ داری قبول نہیں کی ہے۔ اقوام متحدہ کی جنرل اسمبلی نے میانمار میں روہنگیا مسلمانوں اور دیگر اقلیتوں کے خلاف انسانی حقوق کی پامالی کی مذمت کرتے ہوئے قرارداد کو منظور کر لیا ہے۔ قرارداد میں میانمار پر زور دیا گیا ہے کہ وہ انسانی حقوق کی خلاف ورزیوں کو بند کرے۔ ایک ماہ پہلے میانمار کی رہنما آنگ سان سوچی عالمی عدالت انصاف میں پیش ہوئیں، جہاں انہوں نے روہنگیا مسلمانوں کے خلاف تشدد کے الزامات کو مسترد کیا۔ 2017 میں میانمار میں فوجی کارروائیوں کی وجہ سے 7 لاکھ کے قریب افراد نے بنگلہ دیش کی جانب نقل مکانی کی تھی۔ شام کے علاقے اعزاز میں واقع ایک جیل پر ڈرون حملہ ہوا ہے، تاہم ہلاکتوں کے حوالے سے اطلاعات ابھی سامنے نہیں آئی ہیں۔ سیرین آبزرویٹری فار ہیومن رائٹس کے مطابق جیل میں عام شہری اور شدت پسند تنظیم دولت اسلامیہ کے جنگجو بھی قید تھے، جبکہ یہ جیل ترکی کے حمایت یافتہ باغیوں کے زیر قبضہ علاقے میں واقع ہے۔ یہ بی بی سی اردو سروس ہے۔
خاص خاص خبریں آپ نے نازیہ گلزار سے سنی۔ حالات حاضرہ کا پروگرام آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ شام میں جنگجوؤں کے زیر قبضہ صوبہ ادلب میں حکومتی افواج کی کارروائیوں اور پیش قدمی کی وجہ سے کتنی تعداد میں افراد علاقہ چھوڑ کر چلے گئے، اس بارے میں اقوام متحدہ کی رپورٹ کیا کہتی ہے، اس پر تفصیل سے بات ہوگی، لیکن پہلے سیربین کا سب سے اہم موضوع۔ انڈیا میں شہریت کے ترمیمی متنازع قانون کے بعد گزشتہ 2 ہفتوں سے ملک کے مختلف حصوں میں مظاہرے ہو رہے ہیں۔ حکمران جماعت بی جے پی کا دعویٰ ہے کہ اس قانون کے ذریعے 3 پڑوسی ممالک پاکستان، افغانستان اور بنگلہ دیش سے غیر مسلم غیر قانونی تارکین وطن کو انڈین شہریت دینے کا راستہ ہموار ہو جائے گا۔ اب تک اس قانون کے خلاف ہونے والے مظاہروں میں تشدد کی وجہ سے 20 سے زائد افراد ہلاک ہو چکے ہیں، جن میں بیشتر مسلمان ہیں، جبکہ سینکڑوں افراد کو پولیس نے گرفتار کیا ہے۔ زیادہ تر اموات دہلی سے ملحقہ ریاست اتر پردیش میں ہوئی ہیں۔ دہلی سے ہمارے نمائندے مرزا عبدالباقی بے کی رپورٹ سنیے، آغاز صوتی جھلک سے۔
دارالحکومت دہلی میں گزشتہ 2 ہفتوں سے مظاہرے جاری ہیں، جبکہ اتر پردیش میں گلیاں سنسان ہیں اور خوف کا ماحول ہے۔ یو پی پولیس پر یہ الزام لگایا جا رہا ہے کہ مظاہرین کے خلاف اس نے حد سے زیادہ طاقت کا استعمال کیا ہے اور مسلمانوں کے گھروں میں توڑ پھوڑ کی ہے۔ پولیس نے اپنے اوپر لگائے گئے الزامات کی تردید کی ہے، لیکن ریاست سے منظر عام پر آنے والی ویڈیوز بالکل مختلف کہانی سناتے ہیں۔ کانپور میں احتجاج کی ایک ویڈیو میں پولیس اہلکار کو مظاہرین پر فائرنگ کرتے ہوئے دیکھا جا سکتا ہے۔ اسی طرح مظفر نگر میں مظاہروں سے متعلق ایک ویڈیو میں پولیس کو مظاہرین پر لاٹھیاں برساتے دیکھا جا سکتا ہے، جبکہ ایک ویڈیو میں یہ دیکھا جا سکتا ہے کہ پولیس والے بوڑھے اور کمزور شخص کو بھی پیٹ رہے ہیں۔ میرٹھ میں پولیس اہلکار کو مسلم کمیونٹی کی دکان پر لگے سی سی ٹی وی کیمروں کو توڑتے دیکھا جا سکتا ہے، اور مسلمانوں کا کہنا ہے کہ انہیں بے قصور تشدد کا نشانہ بنایا جا رہا ہے۔ مظفر نگر کے 70 سالہ بوڑھے ایک شخص نے کہا،
150 آدمی لائن لگائے ہوئے کھڑے تھے، وہی ٹوپ والے بھی تھے اور کچھ سادی ڈریس والے بھی تھے جیسے عام آدمی پہنے ہیں۔ بعد میں مجھے یہاں سے چلتا کر دیا انہوں نے، اسے گاڑی میں بٹھا کے، اور وہاں جا کے میرے 2 ڈنڈے مارے، میں گر گیا صوفے پہ، تو اس نے کہا کہ مارو نا اسے، اسے گاڑی میں بٹھا کے آؤ، مجھے تو گاڑی میں بھیج دیا، پھر توڑ پھوڑ کری انہوں نے یہاں سے۔
جبکہ انہی کے گھر کی بہو کا کہنا تھا کہ ان کے گھروں کو لوٹنے والوں نے انہیں دھمکیاں دی ہیں اور ان کے زیورات تک اٹھا کر لے گئے ہیں۔
انہوں نے آنے کے بعد یہاں سے توڑ پھوڑ کی، اس کے بعد میرے جہیز کا سامان توڑ دیا سارا، اور 3.5 لاکھ روپے کے قریب لے گئے، زیور لے گئے 20 تولے۔ پھر اس کے بعد اوپر جانے کے بعد ڈوم توڑنے لگے، واشنگ مشین توڑنے لگے۔ میں نے کہا انکل یہ کیا کر رہے ہو، بولے کہ تم مت بولو، چپ رہو تم، جو تمہارا سامان ہے سب توڑ دیا ہم نے، باقی یہ ہمارا ہے گھر، یہاں سے نکلو۔
یہی کہانی کم و بیش اتر پردیش کے مختلف اضلاع کی ہیں، لیکن مظفر نگر شہر کے ایس پی ستیہ پال انتیل نے بی بی سی کو بتایا۔
دیکھیے جو میناکشی چوک ہے یہ پورا ایپی سینٹر تھا، الگ الگ ڈائریکشن سے لوگ میناکشی چوک پہ اکٹھے ہوئے تھے، جب ان کو وہاں سے کھدیڑا گیا تھا تو وہ الگ الگ ڈائریکشنس میں گئے تھے، کافی لیٹ نائٹ تک یہ سب کچھ چلتا رہا تھا۔ اس کے بعد جو موب تھا وہ اندر کی طرف بھی گیا تھا، تو اس دوران بھی اس پرکار کی توڑ پھوڑ ہو سکتی ہے۔ اگر جو ہمیں کوئی اسپیسیفک کمپلینٹ ابھی ریسیو نہیں ہوئی ہے کہ اندر کسی کی توڑ پھوڑ ہوئی ہے، اگر جو لوگ کوئی کمپلینٹ دیتے ہیں ہم ان کی جانچ کریں گے، آوشک کاروائی کریں۔
شہریت کے نئے ترمیمی قانون کے خلاف احتجاج سے متعلق ویڈیوز سے ریاست میں مسلم مظاہرین کے ساتھ پولیس کے برتاؤ کے بارے میں سنگین سوالات پیدا ہوتے ہیں۔ مرزا عبدالباقی، بی بی سی نیوز، دلی۔
انڈیا میں ہونے والے مظاہروں، احتجاج اور سیاسی صورتحال کا جائزہ لینے کے لیے لندن میں موجود ہمارے ساتھی خالد کرامت نے انڈیا کے دارالحکومت دہلی میں انسانی حقوق کی کارکن کویتا کرشنن سے بات کی۔
کویتی جی، سب سے پہلے آپ سے میں یہ پوچھنا چاہوں گا کہ پولیس جس طرح کریک ڈاؤن کر رہی ہے، کیا وہ اس سے اس پروٹیسٹ کو کرش کرنے میں کامیاب ہو رہی ہے؟
نہیں، کرش کرنے میں کامیاب تو نہیں ہو رہی ہے، اس لیے کیونکہ دیش بھر میں بلکہ جس طرح کی ہنسا انہوں نے جامعہ ملیہ اسلامیہ میں اور علی گڑھ مسلم وشو ودیالیہ میں کیا، اس سے بلکہ پروٹیسٹ کو تو اور زور ملا، اور دیش بھر میں ایک طرح سے اس کے خلاف بھاونا ہے اور لوگ سڑک پر اتر کر کے، یہ پیچھے نہیں ہٹنے والا ہے۔ لیکن اتر پردیش میں جو آتنک انہوں نے مچا رکھی ہے، ایک طرح سے این پی آر این آر سی یہ ابھی تک لاگو نہیں ہوئے ہیں جو یہ رجسٹریشن کرنا چاہتے ہیں سٹیزنس کا، اور سٹیزنس کو ہندو مسلمان میں بانٹ کر کے مسلمانوں کے ساتھ دوئم درجے کو ناگرک بنانا چاہتے ہیں۔ قانونی روپ سے شروع نہیں ہوا، لیکن اتر پردیش میں یہ شروع ہو چکا ہے، جہاں پر اگر میں میرٹھ خود گئی ہوں، مسلمز اگر اپنے ہاتھ پر کالی پٹی باندھ کر کے ویروت دکھانا چاہیں، بالکل سائلنٹ طریقے سے ایک نعرہ تک نہ لگائیں، تب بھی ان کے ساتھ میں مار پیٹ، ان پر گولیاں چل رہی ہیں۔ تو یہ بہت ہی خطرناک استھتی ہے۔ جتنے ہیومن رائٹس ایکٹیوسٹ ہیں وہاں پہ، سب کو گرفتار کیا گیا ہے، پیٹا گیا ہے، جیلوں میں بھر دیا گیا ہے، اور وہاں چھوٹے چھوٹے بچوں کے ساتھ میں تھانوں میں بہت بھیانک ان کے ساتھ ٹارچر ہوئی ہے۔
جی، آپ نے جیسے کہا کہ یہ ابھی تک قانون لاگو نہیں کر سکی ہے، تو یہ بتائیے کہ جو مظاہرے ہیں، یہ بی جے پی کے جو منصوبے ہیں، ان کی راہ میں کتنی بڑی رکاوٹ ہیں؟
دیکھیں، یہ لوگ تو پروٹیسٹ کی طرف بہت سوچنا نہیں چاہتے ہیں، یہ سرکار کافی تاناشاہ سرکار ہے، اس لیے یہ تو چاہتی ہے کہ ہر حال میں یہ لاگو کریں، کیونکہ ایک طرح سے یہ جو سٹیزن شپ والے قانون ہیں اور این پی آر این آر سی اور سٹیزن شپ امینڈمنٹ، یہ تینوں مل کر کے ایک طرح سے ان کو جو ہندو راشٹر وہ چلانا چاہتے ہیں، جہاں بھارت کو وہ ہندو راشٹر میں تبدیل کرنا چاہتے ہیں، اس دشا میں ان کے لیے یہ ایک بہت بڑا قدم ہے، اور وہ اس قدم کے اتنے نزدیک پہنچ کر کے ابھی وہ रुकावट नहीं देखना चाहते, लेकिन पब्लिक जो है, भारत के जो लोग हैं, शायद सरकार को इतनी उम्मीद नहीं थी कि इतनी ज़बरदस्त विरोध होगी। उनको लगा कि अच्छा, मीडिया के चलते हमने लोगों के दिमाग में इतना जहर भर दिया है कि लोग विरोध नहीं करेंगे, लोग प्रतिरोध नहीं करेंगे, लोग जो भी झूठ हम पेल देंगे उसको वो एक्सेप्ट कर लेंगे, लेकिन ऐसा हो नहीं रहा है। और जितना वो दमन कर रहे हैं उतना ही वो सबके सामने एक तरह से एक्सपोज्ड हो रहे हैं, और ये विरोध प्रदर्शन मेरा मानना है कि चलेंगे और सरकार को डिफीट मानना पड़ेगा।
लंदन में मौजूद खालिद करामत और दिल्ली से कविता कृष्णन की गुफ्तगू आपने सुनी। अब बात पाकिस्तान के सूबह खैबर पख्तूनख्वा के ज़िला मानसहरा की, जहां वाकई एक मदरसे में मुबैना तौर पर एक 10 साल बच्चे को जिंसी तशद्दुद का निशाना बनाया गया और मारा पीटा गया, जिससे बच्चा शदीद ज़ख्मी होकर बेहोश हो गया। इस वाक़े के बाद पुलिस ने मदरसे को सील कर दिया है। पुलिस के मुताबिक बच्चे को अयूब मेडिकल कॉम्प्लेक्स लाया गया, जहाँ बच्चे के चचा को मालूम हुआ कि इस बच्चे के साथ जिंसी ज़्यादती भी की गई है। मजीद तफसील अजीजुल्ला खान की इस रिपोर्ट में, जिसे पेश कर रहे हैं शमशाद आफरीदी।
मानसहरा में पुलिस के एहलकारों के पास अली गौहर नामी शख्स ने रिपोर्ट दर्ज कराई है, जिसमें बताया गया है कि उन्होंने अपने 10 साल भतीजे को 2 से 3 माह पहले मदरसे में दाखिल कराया था और चंद रोज पहले उन्हें टेलीफोन पर इत्तला मिली कि उनकी तबीयत ठीक नहीं है। अस्पताल में तिब्बी मायने से मालूम हुआ कि बच्चे पर जिंसी तशद्दुद के अलावा उन्हें जिंसी ज्यादती का भी निशाना बनाया गया है। पुलिस रिपोर्ट के मुताबिक भतीजे ने चचा को बताया कि उनके उस्ताद मदरसा के मुंतजिम के भाई हैं। बच्चे के वालिद कयूम कोहिस्तान में मेहनत मजदूरी करते हैं, जबकि चचा मानसहरा में दुकानदार हैं। अस्पताल में मौजूद बच्चे के वालिद का कहना था,
4 दिन पहले या खारी ने ये छोटे को मारा है, एक हाथ भी टूट गया है, सर पे मारा है और टांग पे मार दिया है, मुंह पे मारा है, कमर पे मारा है, मार कर कमरा भी बंद करके वो मारते वक्त गवर्नमेंट से मेरा ये मुतालबा है, इसका कोई मसला हल करना है, अगर नहीं करना है तो मुझे इजाज़त देना पड़ता है।
चाइल्ड राइट्स मूवमेंट के नेशनल कोऑर्डिनेटर मुमताज कोहर के मुताबिक पाकिस्तान में ऐसे इलाके हैं जहां बच्चों के साथ ज्यादती के वाकयात पेश आते हैं, लेकिन वो रिपोर्ट नहीं होते और लोग फिर खुद बदला लेते हैं, क्योंकि उन्हें ऐसा लगता है कि उन्हें कहीं से इंसाफ नहीं मिल सकेगा। मानसहरा के जिला पुलिस अफसर सादिक पलोच के मुताबिक इस वाकये की तहकीकात से मालूम हुआ है कि मुलजिम ने बच्चे के साथ ज्यादती के अलावा बच्चे को जान से मारने की कोशिश भी की है, जिस पर FIR में मजीद दफात शामिल की गई है। उन्होंने बताया कि मुलजिम की गिरफ्तारी के लिए कोशिशें जारी हैं, जबकि जुर्म में शरीक मुआविनीन को गिरफ्तार कर लिया गया है।
दुनिया से एक बड़ी खबर शामिल करते हैं। अक्वामे मुत्तहिदा का कहना है कि शाम में जंगजुओं के जेर कब्जा सूबा इदलिब में हुकूमती अफवाज की कार्रवाइयों और पेशकदमी की वजह से 2,43,000 से ज्यादा अफराद इलाका छोड़कर चले गए हैं। यहाँ के रिहायशियों की नकल मकानी 12 से 25 दिसंबर के दौरान लड़ाई में शिद्दत आने के बायस शुरू हुई, जबकि अप्रैल के आखिर से लेकर अगस्त तक 4 लाख से ज्यादा अफराद नकल मकानी करने पर मजबूर हुए। BBC के नामा निगारों के मरासलों का खुलासा पेश कर रही हैं नाजिश जफर।
अक्वामे मुत्तहिदा के इमदादी इदारे का कहना है कि फिजाई हमलों और ज़मीनी लड़ाई में दिसंबर के वस्त में तेज़ी आई, जिसकी वजह से शहरी आबादी की जानिब से भी इलाका छोड़ने में तेज़ी आई। अक्वामे मुत्तहिदा के इंसानी हकों के इदारे के तर्जुमान डेविड स्वेंसन ने इदलिब के हालात पर BBC से बात करते हुए कहा,
रवां साल के आगाज से क्रिसमस तक 2,43,000 से ज़ायद अफराद बेघर हुए, जिनमें 80% ख़वातीन और बच्चे शामिल हैं, जो शुमाल की जानिब शहरी इलाकों और आर्जी कैंपों की जानिब रहे हैं, जबकि अप्रैल के आखिर से लेकर अगस्त के महीने तक के अरसे में 4 लाख से ज्यादा अफराद बेघर हुए।
नकल मकानी करने वालों में हजारों खानदान ऐसे हैं जो जंग की वजह से कई मरतबा नकल मकानी कर चुके हैं और अब एक बार फिर ट्रकों और प्राइवेट गाड़ियों में शिमाल की जानिब जा रहे हैं। उमे अब्दू नामी खातून ने तुर्की के साथ वाके सरहदी इलाके दाना में पनाह ले रखी है। उनका कहना है कि उनके पास घर छोड़कर भागने के सिवा कोई चारा नहीं था।
मारत अल नौमान शहर में हमें मुतअद्दिद बार बम हमलों का निशाना बनाया गया। हमें कुछ समझ नहीं आ रहा था कि हम कहाँ जाएं। हमें एक गाड़ी की तलाश थी जो हमें इस बमबारी से दूर ले जाए। हमने सख्त सर्दी और बारिश के मौसम में अपने घर छोड़े हैं और हमें ये भी मालूम नहीं था कि हम जाएंगे कहाँ। हमें बताया गया है कि यहाँ हमें मदद मिलेगी। हम खेमों में रह रहे हैं। हम इस तरह जिंदगी नहीं गुजार सकते। کیونکہ ہم اپنے گھروں میں رہنے کے عادی ہیں۔
اقوام متحدہ کا کہنا ہے کہ نقل مکانی کرنے والوں کو ہنگامی بنیادوں پر خوراک، رہنے کی جگہ، صحت اور سردی سے بچنے کے انتظامات کی خاص طور پر ضرورت ہے۔ ستمبر میں اقوام متحدہ کے انسانی حقوق کے دفتر او ایچ سی آر نے کہا تھا کہ روابرز اپریل سے اب تک ہلاک اور زخمی ہونے والوں کی مجموعی تعداد 1,000 ہے۔ جمعرات کو امریکی صدر ڈونلڈ ٹرمپ نے روس، شام اور ایران پر اپنی ایک ٹویٹ میں زور دیا کہ وہ ادلب میں تشدد کو ختم کریں۔
اس کے ساتھ ہی سیربین اپنے نصف کو پہنچا۔ ایک وقفے کے بعد کھیلوں کی خبریں اور پھر سیربین میں دیگر موضوعات پر گفتگو کریں گے۔
سیربین سننے یا دیکھنے کے لیے ہماری ویب سائٹ bbcurdu.com پر تشریف لائیے۔ ہمارا ٹی وی پروگرام پیر سے جمعے تک پاکستان کے وقت کے مطابق شام 7 بجے bbcurdu.com اور بی بی سی اردو کے فیس بک پیج پر بھی براہ راست نشر کیا جاتا ہے۔ آپ ہم سے انسٹاگرام پر بھی رابطہ کر سکتے ہیں، ہمیں ٹویٹر پر بھی فالو کریں۔ ہمارا ٹویٹر ہینڈل ہے @bbcurdu۔
کھیلوں کی خبروں کے ساتھ میں ہوں نازش فیض۔ آسٹریلیا اور نیوزی لینڈ کی کرکٹ ٹیموں کے درمیان دوسرے ٹیسٹ میچ کے تیسرے دن کھیل کے اختتام پر آسٹریلیا نے اپنی دوسری اننگز میں 137 رنز بنا لیے ہیں، جبکہ ان کے 4 کھلاڑی آؤٹ ہیں۔ اس سے قبل آسٹریلیا نے اپنی پہلی اننگز میں 467 رنز بنائے تھے، جبکہ نیوزی لینڈ نے اپنی پہلی اننگز میں 148 رنز بنائے ہیں۔ آسٹریلیا کی جانب سے پہلی اننگز میں ٹریوس ہیڈ 114 رنز بنا کر نمایاں بیٹس بن رہے، جبکہ نیوزی لینڈ کی جانب سے نیل ویگنر نے 4 کھلاڑیوں کو آؤٹ کیا۔ 3 ٹیسٹ میچوں پر مشتمل ٹیسٹ سیریز میں آسٹریلیا کو 1-0 کی برتری حاصل ہے۔ انگلینڈ اور جنوبی افریقہ کی کرکٹ ٹیموں کے درمیان پہلے ٹیسٹ میچ کے تیسرے دن کا کھیل کھیلا جا رہا ہے، جس میں انگلینڈ کی دوسری اننگز جاری ہیں۔ اس سے قبل انگلینڈ نے اپنی پہلی اننگز میں 181 رنز بنائے، جبکہ جنوبی افریقہ نے اپنی پہلی اننگز میں 284 اور دوسری اننگز میں 272 رنز بنائے تھے۔ دونوں ٹیموں کے درمیان 4 ٹیسٹ میچوں پر مشتمل سیریز کا دوسرا میچ 3 جنوری کو کھیلا جائے گا۔ آسٹریلیا لیگ بگ بیش میں آج سڈنی سکسرز اور سڈنی تھنڈرز کے درمیان میچ کھیلا گیا، جس میں سڈنی تھنڈرز کو سڈنی سکسرز نے سپر اوور میں شکست دے دی۔ فٹ بال کی ایونٹ انگلش پریمیئر لیگ میں آج 7 میچز کھیلے جا رہے ہیں۔ نمایاں میچز میں ساؤتھ ہیمپٹن کا مقابلہ کرسٹل پیلس، نیو کاسل یونائیٹڈ کا مقابلہ ایورٹن، ویسٹ ہیم یونائیٹڈ کا مقابلہ لیسٹر سٹی اور برنلی مینچسٹر یونائیٹڈ کے مدے مقابل آ رہا ہے۔ پریمیئر لیگ میں گزشتہ روز کھیلے گئے میچ میں حیرت انگیز طور پر مینچسٹر سٹی کو وولور ہیمپٹن ونڈرز نے 2-3 میں 3 گول سے شکست دے دی۔ اس کامیابی کے بعد وولور ہیمپٹن ونڈرز کی ٹیم پریمیئر لیگ کے ٹیبل پر 5ویں پوزیشن پر آ گئی ہے اور چیمپئن لیگ میں جگہ بنانے کے لیے ان کو صرف 2 پوائنٹس مزید درکار ہیں۔ مینچسٹر سٹی کے مینیجر پیپ گواردیولا نے کہا ہے کہ اس شکست کے بعد ان کو اس بات کا یقین ہو گیا ہے کہ ان کی ٹیم پریمیئر لیگ کے ٹائٹل کا دفاع نہیں کر سکتی۔
ایک لمبے عرصے سے سنیچر کو آپ نصر جہاں کا ہفتہ وار شوبز راؤنڈ اپ سنتے آئے ہیں، جس میں بالی ووڈ کی مزیدار اور دلچسپ گوسپ اور کہانیاں سننے کو ملتی رہی ہیں۔ نصرت جہاں کے پاس کہانیاں اور داستانیں آج بھی ہیں، لیکن سیربین کے ساتھ ان کے اپنے سفر کی۔ سیربین کے اس الوداعی سلسلے کا آخری شوبز راؤنڈ اپ سنیے۔
بی بی سی شوبز راؤنڈ اپ، شوبز راؤنڈ اپ۔
اچھا چلتا ہوں، دعاؤں میں یاد رکھنا، میرے ذکر کا زباں پہ سواد رکھنا۔
تجھ سے قربت کا ارادہ ہے جدائی کا نہیں، تجھ سے قربت کا ارادہ ہے جدائی کا نہیں، قید ہونے کا ہے ارماں رہائی کا نہیں۔ آپ کہیں گے کہ آج میں جدائی اور رہائی کی باتیں کیوں کر رہی ہوں، کیا کروں، موقع ہی ایسا ہے۔ کیونکہ پچھلے تقریباً 9 سال سے جاری یہ سلسلہ آج یہاں ختم ہونے جا رہا ہے، تو آج ہم کریں گے ڈھیر ساری باتیں اور اپنے اس شو کو دیں گے ایک یادگار اور خوشیوں سے بھرا فیئرویل۔ ایک منٹ ہولڈ آن تلک، یہ سیڈ سانگ کیوں لگایا؟ یہ ٹھیک ہے کہ آج ہمارے شو کا آخری دن ہے، لیکن ہم افسوس نہیں بلکہ پارٹی کریں گے۔
ارے ابھی تو پارٹی شروع ہوئی ہے۔
میں ہوں آپ کی اپنی نصرت جہاں اور آج آپ میرے ساتھ سن رہے ہیں بی بی سی اردو سے نشر ہونے والا آخری بالی ووڈ راؤنڈ اپ۔ बॉलीवुड राउंड अप एक ऐसा शो था जिसके 9 साल लंबे सफर में आपने इंडस्ट्री में होने वाली हर छोटी बड़ी खबर, बड़े बड़े स्टार्स के साथ छोटी छोटी बातों और मुलाकातों की तफसील उन्हीं की जबानी सुनी है। इस प्रोग्राम में आपने हमसे कंफर्म गॉसिप्स और कंट्रोवर्सीज भी सुनी है और साथ ही पर्दे के सामने और पीछे होने वाले वाकयात का तस्करा भी हुआ करता था।
एक्चुअली मैं अपनी इमेज को लेके पजेसिव नहीं हूँ बिल्कुल भी। इमेज मैं स्ट्रॉन्ग मेरी बन जाती है।
फेम मेरे लिए इम्पोर्टेंट है, पर मैं ये ज़रूर कहूँगी कि बहुत कुछ सीखने को मिला है और मैंने अपने काम को बहुत इंजॉय किया है।
स्ट्रक्चर बदल सकते हो, टेक्नोलॉजी बदल सकते हो, लेकिन जो दिल है हिंदुस्तानी फिल्म का वो सेम है।
बहुत स्टीरियोटाइप होता है हमारी फिल्मों को लेकर और इंडियंस को लेकर इंटरनेशनली, वेस्ट में, सिर्फ अमेरिका में नहीं वेस्ट में भी, जो हम सब ने शायद एक्सपीरियंस किया हो, सुना होगा।
वो अपने आप को मेरे उन किरदारों में देखते हैं। आई थिंक उसकी वजह से मेरे को वो इतना प्यार मिलता है।
मैंने आज तक नहीं सोचा था कि ये सब कुछ होने वाला है और मैं आपको सच बताऊं, जो होना होता है वही होता है। मैं ज्यादा प्लान नहीं करती हूं।
कुछ तो है तुझसे राबता, कुछ तो है तुझसे राबता।
आपके साथ ये राबता कब इतना मजबूत और अटूट होता चला गया ये पता ही नहीं चला। इस प्रोग्राम ने अपने इंडस्ट्री के बड़े बड़े स्टार्स और फिल्म साजों के फिल्मी करियर और जाती जिंदगी की कहानियां भी सुनी हैं। ऐसे ही एक प्रोग्राम में बॉलीवुड किंग शाहरुख खान ने अपनी कामयाबी और जिंदगी के फलसफे पर कुछ यूं कहा था।
अभी ऐसा मौका ना मिले मुझे कि मुझे काम जो है मैं ना कर रहा हूँ। मैं चाहूंगा जिंदगी भर जब तक हिम्मत है ताकत है काम करता रहूं।
इंडस्ट्री के दूसरे बड़े खान सलमान खान की शादी के भी काफी चर्चे रहे हैं जो उन्होंने आज तक नहीं की।
पूरा हिंदुस्तान, पाकिस्तान, बांग्लादेश, पूरी दुनिया, इजिप्ट से लेके यूएई से लेके हर जगह सबको एक ही चीज की पड़ी है कि मेरी शादी कब हो रही है। तो एकदम नेशनल न्यूज बन गया है।
कपूर खानदान की लेगेसी की बात हो या धर्मपाजी के लंबे फिल्मी करियर का जिक्र,
आपकी हसरतें भी जानता हूँ, आपकी धड़कनें भी जानता हूँ।
आई थिंक आरके की लेगेसी ऑलरेडी आगे बढ़ चुकी है। द काइंड ऑफ वर्क दैट वी आर डूइंग, हमारी लेगेसी तो आगे बढ़ ही रही है।
इस सदी के दो अजीम अदाकार, चाहे वो दिलीप कुमार हो या अमिताभ बच्चन।
डॉन का इंतजार तो 11 मुल्कों की पुलिस कर रही है, लेकिन सोनिया, डॉन को पकड़ना मुश्किल ही नहीं नामुमकिन है।
हमने उनकी जिंदगी और फिल्मी सफर पर तफसीली प्रोग्राम पेश किए हैं, साथ ही हर हफ्ते रिलीज होने वाली फिल्मों का तस्करा और बड़ी शख्सियत के फिल्मी और जाती जिंदगी का जायजा भी इस प्रोग्राम का हिस्सा रहे हैं। इस शो का सफर मेरे आपके साथ जुड़ने से पहले से ही जारी था। सबसे पहले हमारी साथी समरा फातिमा ने इस शो का आगाज किया था।
ये शुरुआत हुई 2011 में और ये तो हमें पता था कि सरहद के इस तरफ और उस तरफ जो लोग रहते हैं सबकी जुबान सेम है ना। कुछ बॉलीवुड में जो होता रहता है उसमें दिलचस्पी जब लोगों की है तो उन तक ये सब चीजें क्यों ना पहुंचे। तो बस ये सोचकर मैंने शुरुआत की और पहले ही एपिसोड के बाद जो रद्देअमल आया, लोगों ने लिखना शुरू किया और फिर समझ आया कि लोगों को बहुत पसंद आ रहा है, तो बस फिर लग गए हम इसमें।
समरा के बाद बॉलीवुड राउंडअप की जिम्मेदारी थी दिल्ली से स्वाति बख्शी की। स्वाति बीबीसी के साथ नहीं है लेकिन इस शो के साथ उनकी यादें आज भी ताजा हैं।
नुसरत, मैं बता रही हूँ, मेरी जिंदगी के सबसे ज्यादा मजेदार जो पल गुजरे होंगे वो शायद बॉलीवुड राउंडअप करते हुए गुजरे होंगे, क्योंकि इतना मजा आता पूरे हफ्ते ये सोचते हुए कि क्या होगा इस हफ्ते के राउंडअप में। ये जानना कि लोग पाकिस्तान में खासकर आवाज सुनेंगे वो ऐसा एहसास है, क्योंकि मैं कभी गई नहीं हूँ, तो वो अपने एक बहुत ही खास एहसास था कि सुन रहे। और इनफैक्ट मुझे फेसबुक पर उसकी वजह से काफी सारे फ्रेंड रिक्वेस्ट पाकिस्तान से आने शुरू हुए थे।
शायद यही है प्यार। हम अपने सामयन के शुक्रगुजार हैं जिन्होंने खुतूत, ईमेल्स और सोशल मीडिया पर हमारे इस शो की खुलकर तारीफ की, इसे पसंद किया और हमारा हौसला बढ़ाया। लेकिन वो कहते हैं ना कि हर आगाज का इख्तिताम और हर कहानी का अंजाम होता है, तो आज ये सिलसिला यहाँ खत्म हुआ चाहता है। अब मैं आपसे इजाज़त चाहूँगी और ये दुआ और उम्मीद करूँगी कि हम किसी न किसी मुकाम या मोड़ पर एक बार फिर आपसे रूबरू हों। सिर्फ इतना कहना चाहूँगी, बेवफा वक्त था वो थे या मुकद्दर मेरा, बेवफा वक्त था वो थे या मुकद्दर मेरा, बात जो भी हो अंजाम जुदाई निकला। इजाजत दें, खुदा हाफिज़।
दून बाहों को ठंडी छाओं को हम भी कर चले अलविदा।
बीबीसी
शोबिज राउंडअप, शोबिज राउंडअप।
अपने मुनफरिद अंदाज के साथ ये थी नुसरत जहां। सन 1950 की दिहाई में बीबीसी उर्दू रेडियो ने अंग्रेजी अदब के कई क्लासिकल ड्रामों को उर्दू जुबान में तर्जुमा करके अपने सामईन के लिए नशर किया था। इन ड्रामों का तर्जुमा और तरतीब व पेशकश मारूफ प्रोड्यूसर यावर अब्बास ने की थी। उनमें से शेक्सपियर के एक ड्रामे ओथेलो को 6 किस्तों में नशर किया गया था। अब वक्त की कमी की वजह से हम आपको ओथेलो के आखिरी सीन, जिसमें ओथेलो अपनी बीवी डेस्डिमोना का कत्ल करता है और फिर हकीकत आश्कार होने के बाद पछतावे के मंजर का इकतबास तैयार किया है हमारे साथी सकलैन इमाम ने। इस ड्रामे में अपने वक्त की मारूफ शख्सियात ने अपनी आवाज़ के जादू जगाए थे। यागो की आवाज़ एजाज हुसैन बटालवी की है, कैसियो की आवाज़ मुनीबुर रहमान की है, एमिलिया का किरदार अमीना अहमद, डेस्डिमोना का किरदार अतिया हबीबुल्ला और ओथेलो का किरदार जुल्फ़िकार अली बुखारी ने अदा किया था। सुनिए शेक्सपियर के ड्रामे ओथेलो के आखिरी सीन का हिस्सा।
ठहरो, पहले ये शमा बुझा दूं और फिर उसके बाद उसका चराग गुल कर दूं। ऐ रोशन शमा, अगर मैं तुझको बुझा कर पशेमान हुआ तो दोबारा तुझे रोशन कर सकता हूं, लेकिन डेस्टिमोना, अगर तेरी जिंदगी के चराग को एक मर्तबा गुल कर दिया तो मैं नहीं जानता उस आग को कहां से लाऊंगा जिससे दोबारा तुझे रोशनी बख्श सकूं।
कौन है ओथेलो?
हाँ डेस्टिमोना,
आइए सो जाइए मेरे आका।
आज रात तुमने दुआ मांग ली है डेस्टिमोना?
जी हाँ मेरे आका।
अगर तुम्हारे दिल में कोई ऐसा गुनाह है जिसकी तलाफी बाकी है तो अभी वक्त है, तौबा कर लो।
हाय मेरे आका, ये आप क्यों कह रहे हैं?
मैं कहता हूँ तौबा कर लो, लेकिन ज्यादा वक्त ना लगाना। मैं जब तक टहलता रहूंगा मैं इसका मौका दिए बगैर तुझे कत्ल नहीं करूंगा। अपने गुनाहों को याद कर।
मेरा गुनाह सिर्फ इतना है कि मैंने मोहब्बत की,
और इस गुनाह का कफारा तुझे अपनी मौत से अदा करना होगा।
क्यों इस तरह अपने होंठ चबा रहे हैं? ये कौन सा खूनी जज्बा है जो आपके जिस्म को हिलाए डालता है?
खामोश, आवाज बुलंद न होने पाई।
जो आपका हुक्म मेरे आका, लेकिन कुछ तो बताइए कि बात क्या है?
वो रुमाल जो मुझे इतना अजीज था और जो मैंने तुझे दिया था, तुमने कैसे को दे दिया?
अपनी जान और रूह की कसम खाती हूँ, नहीं, आप उसे बुलाकर पूछ
ले। खबरदार डेस्टिमोना, तेरा वक्त आन पहुंचा है, अपने गुनाहों का इतराफ कर ले, क्योंकि हर बात के लिए कसम खाकर इनकार करना मेरे उन शुबहात को दूर नहीं कर सकता जो अब यकीन में तब्दील हो चुके हैं। तुझे मरना होगा।
खुदा मुझ पर रहम करे।
और
आप भी मुझ पर रहम कीजिए। मैंने अपनी जिंदगी में कभी आपको नाखुश नहीं किया, मैंने कैसियो से कभी उस किस्म की मोहब्बत नहीं की जिसकी तरफ आप इशारा कर रहे हैं। मैंने उसे तोहफे मोहब्बत कभी नहीं दिया।
मैं कसम खाकर कहता हूँ कि मैंने खुद वो रुमाल उसके हाथ में देखा है। ओ दगाबाज औरत, मैंने वो रुमाल अपनी आंखों से देखा
है। तो उसे कहीं मिल गया होगा, मैंने उसे कभी नहीं दिया। थोड़ी देर और जिंदा रहने।
नहीं, मैंने फैसला कर दिया, पस पेश की गुंजाइश नहीं।
बस इतनी मोहलत की मैं दुआ मांग लूं।
अब वक्त नहीं रहा।
ये था शेक्सपियर के ड्रामे ओथेलो का आखिरी सीन, जो 1950 की दिहाई में बीबीसी उर्दू रेडियो पर नशर किया गया था। 31 दिसंबर को सैरबीन का आखिरी प्रोग्राम नशर किया जाएगा और इस दौरान खसूसी नशरियात का सिलसिला भी जारी रहेगा। इसके साथ ही आज का सैरबीन इख्तिताम को पहुंचा। आज प्रोग्राम की एडिटर थी नाजिश जफर, प्रोड्यूसर शमशाद आफरीदी, स्टूडियो मैनेजर आमिर सिद्दीक, हुदा इकराम समेत पूरी टीम को इजाज़त। आखिर में आलमी खबरों की सुर्खियाँ सुनिए नाजिया गुलजार से।
इंडिया में 11 दिसंबर को मुतनाज़िश तरमीमी कानून की मंजूरी के बाद से जारी मुजाहरों के दौरान रियासत उत्तर प्रदेश में हलाकतों पर शहरियों का इल्ज़ाम है कि ज्यादातर हलाकतें पुलिस की गोलियां चलाने की वजह से हुईं। ताहम उत्तर प्रदेश के वजीर आला ने इन इल्ज़ाम की तरदीद की है। सोमालिया के दारुलहकूमत मोगादिशो में एक सिक्योरिटी चेक पॉइंट पर बम धमाके में हलाकतों की तादाद 73 से तजावुज कर गई है, ताहम किसी गिरोह ने इसकी जिम्मेदारी कबूल नहीं की है। इराक के शुमाली शहर करकोक में एक फौजी अड्डे पर किए गए रॉकेट हमले में एक अमरीकी शहरी हलाक हो गया है। इस हमले में मुतअद्दद इराकी फौजी जख्मी भी हुए, ताहम किसी ग्रुप ने इस हमले की जिम्मेदारी नहीं कबूल की। रूस ने दावा किया है कि उसने आवाज की रफ्तार से कई गुना ज्यादा तेज मिसाइलों की पहली खेप की तंसीब कर दी है। रूसी सदर व्लादिमीर पुतिन के मुताबिक तेज रफ्तार मिसाइल के बायस रूस इस टेक्नोलॉजी में दीगर तमाम अकवाम से आगे निकल गया है। چلی کے صدر نے آئندہ سال 26 اپریل کو ملک کے نئے آئین کے بارے میں ریفرنڈم کرانے کا اعلان کیا ہے۔ گزشتہ ماہ ملک میں بڑے پیمانے پر پرتشدد مظاہرے شروع ہو گئے تھے، جس کے بعد یہ فیصلہ ہوا۔ یہ بی بی سی اردو سروس ہے۔